यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी। सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुख देवराज घिमिरेको रूलिङ। संविधानको भावना अनुसार स्वास्थ्य सेवामा समान पहुँच पुर्याउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप नेपालको 71 वर्षको उमेरमा आज निधन। र इजरायल गाजा युद्ध शुरू भएदेखि 16,000 भन्दा बढ़ी बालबालिकाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क। समाचार अब विस्तारमा। संघीय संसद प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2082-83 सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ। छलफलमा भाग लिँदै सत्तापक्षीय दलका सांसदहरूले सरकारले नीति तथा कार्यक्रम मार्फत ल्याएका विषयहरू सकारात्मक रहेको भन्दै प्रभावकारी बजेटको व्यवस्था र कार्यान्वयनमा जोड़ दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रममा राष्ट्र निर्माणका लागि बलिया आधारहरू नदेखिएको, सुखी नेपाली समृद्ध नेपालको लागि योजनाबद्ध कार्यक्रम आउन नसकेको र पुराना कार्यक्रमको निरन्तरता मात्रै देखिएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले पूर्वाधार निर्माण र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकको शुरूमा सभामुख देवराज घिमिरेसँग समय माग गरी सांसद रंजिता श्रेष्ठले पूर्व सांसद रेशम चौधरीलाई वैशाख 17 गते पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न र चौधरीमाथि भएको व्यवहारको सार्वजनिक रूपमा जवाफ दिन सरकारसँग माग गर्नुभयो। सांसदहरूले संघीय संसदको सिंहदरबारमा भवन निर्माणमा भइरहेको ढिलाइका विषयमा सदनको ध्यानाकर्षण गराउँदै अब म्याद थप गर्दा यसलाई पूरा गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। सभामुख देवराज घिमिरेले संसदमा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेशम चौधरीलाई बिना कारण पक्राउ गरी कारागार चलान गरिएको विषयमा सरकारको जवाफमा गर्दै उभिएर विरोध गरेपछि सभामुखले रूलिङ गर्नुभएको हो। जनमत पार्टीका सांसद अब्दुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको काम कार्यवाही अघि बढ़न नसक्ने बताउनुभयो। सभामुख घिमिरेले यही वैशाख 25 गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले घटनाका सम्बन्धमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिँदै सदनको काम कार्यवाही अघि बढ़ाउन आग्रह गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमले दिगु आर्थिक विकासको लक्ष्य लिएको बताउनु भएको छ। बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी सांसदहरूले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको, विकासको ढाँचा बदल्ने संकल्प लिएको बताउनुभयो। सांसदहरूले विगतका नीति तथा कार्यक्रममा आएका विषय कार्यान्वयन नहुँदा जनतामा नैराश्यता पैदा भएको अवस्थालाई अन्त्य गर्न अहिले प्राथमिकता तोकेर कार्यान्वयन गर्न सकिने विषय नीति तथा कार्यक्रममा समेटिएको बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही वैशाख 28 गते आइतबार दिउँसो 1:15 बजे बस्नेछ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना अनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन तथा स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको 23औं वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलले संविधानले नेपाली नागरिकलाई स्वास्थ्य शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको पक्षलाई मनन गर्न जरूरी रहेको बताउनुभयो। राष्ट्रपति पौडेलले चिकित्सक विदेशीने क्रम बढ़नु चिन्ताको विषय भएकाले यसलाई रोक्न सम्बद्ध पक्षले आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मुलुकमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि टिकाउ नै चुनौतीपूर्ण रहेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप नेपालको आज 71 वर्षको उमेरमा निधन भएको छ। केही वर्षदेखि पार्किन्सन रोगबाट पीड़ित उहाँको आज उपचारका क्रममा काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको हो। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उहाँ सूचना तथा संचार मन्त्री हुनुहुन्थ्यो भने उहाँले जलस्रोत तथा शिक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो। एमालेको पोलिट ब्यूरो सदस्य समेत रहिसक्नु भएका स्वर्गीय नेपालले पत्रकारिता र साहित्य विधामा निरन्तर कलम चलाउँदै आउनु भएको थियो। उहाँ 2056 सालमा काठमाडौँ क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो भने त्यसअघि राष्ट्रिय सभा सदस्य रहनु भएको थियो। नेपालको आजै पशुपति आर्यघाट स्थित विद्युतीय शब्दाह गृहमा अन्त्येष्टि गरिएको छ। यसअघि उप प्रधानमन्त्री एवं सहकारी विकास मन्त्री प्रकाशमान सिंहले स्वर्गीय नेपालप्रति श्रद्धांजलि अर्पण गर्नुभएको थियो। थापाथली स्थित नर्भिक हस्पिटलमा पुगेर उप प्रधानमन्त्री सिंहले श्रद्धांजलि अर्पण गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आज प्रधानमन्त्री ओलीले प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले प्रदीप नेपाल र उहाँको योगदानलाई आफूहरूले सधैँ सम्झिरहने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। यसैगरी सभामुख देवराज घिमिरेले वामपन्थी नेता पूर्व मन्त्री एवं साहित्यकार प्रदीप नेपालको निधनले मुलुकले एक दूरदर्शी राजनीतिज्ञ एवं प्रखर चिन्तकको अपूर्णनीय क्षति बेहोर्नु परेको उल्लेख गर्नुभएको छ। आज शोक वक्तव्य जारी गर्दै सभामुख घिमिरेले नेपालको कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक परिवर्तनको यात्रामा नेता नेपालले खेल्नुभएको भूमिका स्मरणीय र प्रेरणादायी रहिरहने बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेता प्रदीप नेपालको निधनले नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता तथा बौद्धिक व्यक्तित्व गुमाएको उल्लेख गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थमा बढ़ी ध्यान दिनुपर्ने बताउनु भएको छ। पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रको विकासमा सबैले जोड़ दिनुपर्ने बताउनुभयो। सभापति देउवाले विदेशी अनुदान घट्दै गएको परिप्रेक्ष्यमा देशभित्रै लगानी मैत्री वातावरण तयार गर्नुपर्नेमा जोड़ दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्रकारिता आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगको सहकार्य र नेपाल पत्रकार महासंघद्वारा आज आयोजित विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग विषयक अन्तर्क्रियामा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले सरकारको ध्यान केन्द्रित गराउने खालका खोजमूलक पत्रकारिता अहिलेको आवश्यकता भएको तर्क गर्नुभयो। सम्पूर्ण सरकारवालामाझ छलफल गरेर आम संचार विधेयक ल्याइने जानकारी दिँदै मन्त्री गुरूङले आवश्यक सुझाव दिएर कानून निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभयो। राष्ट्रिय विभूति सीताको उत्पत्ति जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइएको छ। त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा वैशाख शुक्ल नवमीका दिन सीताको उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ। सामान्य वर्षाले समेत दाउन्ने सड़क अवरूद्ध हुँदा यात्रुहरू आजित बनेका छन्। वर्षाका कारण सड़कमा सवारी साधन चिप्लिन सक्ने हुँदा दुर्घटनाको जोखिम बढ़ेको र घण्टौं जाम हुँदा यात्रुहरू समयमै गन्तव्यमा पुग्न सकेका छैनन्। पश्चिम नवलपरासीबाट संवाददाता मुक्ति तिवारीको रिपोर्ट।
सामान्य वर्षाले समेत दाउन्ने सड़क अवरूद्ध बनेपछि यात्रुहरू आजित बनेका छन्। पानी पर्दा सड़क चिप्लो भएका कारण सवारीहरू चिप्लने दुर्घटनाको जोखिम उत्तिकै बढ़ेको छ भने घण्टौं जाम हुँदा समयमै यात्रुहरू गन्तव्यमा पुग्न सकेका छैनन्। विनय त्रिवेणी गाउँपालिका दुई अन्तर्गत पर्ने विश्वकर्मा मन्दिर र 65 मोड़मा सड़क हिलाम्य भएपछि सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने गरिँदै आएको छ। पूर्वी नवलपरासीतर्फ अरूणखोला र पश्चिमतर्फ बर्दघाटदेखि नै सञ्चालनमा रोक लगाइँदै आएको छ। उकालो र ओह्रालोमा गाड़ी चिप्लिने हुँदा सवारी सञ्चालन हुन नसक्ने गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले बताउनुभयो।
अकस्मात परेको अविरल वर्षाको कारणले बाटो अवरुद्ध भएको हो। बाटो हिलो भएर गाडीहरू उकालो जान सकेन, ओह्रालो पनि झर्न सकेन, त्यो कारण अवरुद्ध भएको। अब मौसम सुध्रिँदै गएपछि गाडी खुल्ने सम्भावना देखाएको छौँ हामीले।
राति 6 घण्टा सड़क बन्द गरेर विस्तार भइरहेको दाउने सड़कका विषयमा आयोजनाका पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्र यस्तो बताउनुहुन्छ।
पश्चिमी खण्डमा अहिलेसम्म फिजिकल प्रोग्रेस 63% भइसकेको छ। पछाडिवाला सेक्सन जहाँ अहिले ब्याकटिङ भइरहेको छ त्यो ठाउँमा त्यहीले कालो पत्र गर्न सकिँदैन. त्यो ब्याकफटिङ गरेको ठाउँमा ग्राभल गरेर यातायात सहज रूपमा सञ्चालन गर्ने, वर्षभन्दा पछाडि मात्र चाहिँ बिचको 2-3 किलोमिटर चाहिँ बाँकी रहन्छ.
आगामी असारसम्म यस सड़कको धेरै काम सम्पन्न गर्ने गरी काम भइरहेको नारायणगढ बुटोल सड़क विस्तार आयोजनाले जनाएको छ. हालै दैनिक जसो सड़क अवरुद्ध हुँदा यात्रुले शास्ति भोग्दै आएका छन्. घण्टौसम्म जाममा फस्दा यात्राको तितो अनुभव सुनाउनुहुन्छ बर्दघाटका व्यवसायी नरेन्द्र पन्थी.
जामलाई त्यहाँ ओभरटेक गर्ने, गाडी तेर्साएर राखिदिने, गाडीलाई पास हुन नदिने, त्यहाँ कमी कमजोरी गाडीवालाको पनि जस्तो लाग्यो, ठेकेदार कम्पनीले पनि टु वे हिँड्ने ठाउँ गराउन मिल्ने ठाउँमा पनि एक टिप्पर माटो पनि नहालेर वन वे बनाइदिइरहेछ ठाउँ ठाउँमा, बिग्रेका गाडी पनि ठाउँ ठाउँमा त्यसै छोडेछन्, प्रशासनको पनि कमी कमजोरी देखियो.
पछिल्लो समय सड़क निर्माणले गति भने लिएको छ, तर वर्षायामले दाउन्ने खण्डको काम अघि बढ्ने नदिएकाले ठूलो झरी शुरू भए कयौं दिन यातायात अवरुद्ध नहोला भन्न सकिने अवस्था देखिँदैन. मुक्ति तिवारी, रेडियो नेपाल, पश्चिम नवलपरासी.
अब अन्तर्राष्ट्रिय समाचार. इजरायल गाजा युद्ध शुरू भए यता आक्रमणमा परि गाजापट्टीमा 16,000 भन्दा बढ़ी बालबालिकाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ. अधिकारीहरूका अनुसार सन् 2023 अक्टोबर 7 इजरायली सैन्य शुरू भएदेखि गाजा क्षेत्रमा हरेक 40 मिनटमा एक बच्चाको मृत्यु भइरहेको छ. आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्याउँदै इजरायलले मार्चको शुरूमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको छ भने हजारौं बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित हुन परेको छ. अब आर्थिक समाचार.
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
चालू आर्थिक वर्ष 2081-82 तेस्रो त्रैमासिक अवधिसम्म राजस्व संकलन वार्षिक लक्ष्यको तुलनामा निकै कम भएपछि सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती गरेको छ. अर्थ मन्त्रालयले वैशाख 16 महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै चौथो किस्ता बापतको वित्तीय समानीकरण अनुदान कटौती गर्न भनेको छ. अर्थ मन्त्रालयको निर्देशनपछि महालेखा नियन्त्रक कार्यालयले गत आइतबार देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ता बापत को 20.68% हिस्सा मात्रै पठाउन भनेको छ. आर्थिक वर्ष 2081-82 चैत मसान्तसम्म वार्षिक लक्ष्यको तुलनामा 82.72% मात्र राजस्व संकलन भएको र सोही अनुपातमा वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न अर्थ मन्त्रालयबाट लेखी आएको महालेखा नियन्त्रकको कार्यालयको परिपत्रमा उल्लेख गरिएको छ. यस वर्ष प्रदेश तथा स्थानीय तहहरूले कुल स्वीकृत वार्षिक बजेट मध्ये चौथो किस्तासम्मको 91.76% बराबर मात्रै बजेट पाउनेछन्. वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार 3 उद्योग तथा फर्महरूलाई 7,05,000 रूपियाँ जरिवाना तिराएको छ. विभागको अनुगमन टोलीले सोमबार 14 उद्योग तथा फर्महरूको अनुगमन गरेको थियो. अनुगमनका क्रममा विभागले काठमाडौँ महानगरपालिका 16 बालाजुको दुगढ ब्रदर्स एण्ड सन्सलाई 3,00,000 रूपियाँ जरिवाना तिराएको छ. त्यस्तै विभागको अनुगमन टोलीले बालाजुकै मर्डन स्लिपर इण्डस्ट्रीलाई 2,05,000 रूपियाँ जरिवाना तिराएको छ. ती दुवै उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर परिमाण मूल्य र नाप्तोलमा हेरफेर गरेको पाइएपछि कार्यवाही गरिएको विभागले जनाएको छ. विभागको अनुगमन टोलीले काठमाडौँ महानगरपालिका 22 रहेको लेभल्स स्टोर्स प्रालीलाई 1,00,000 रूपियाँ जरिवाना तिराएको छ. नेपाली बजारमा मंगलबार एकै दिन सुनको मूल्य 5,300 रूपियाँले बढ़ेको छ. अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्वरूप स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको हो. मंगलबार छाप भएको सुन तोलाको 1,89,900 रूपियाँमा कारोबार भएको छ. गत आइतबार छाप भएको सुन प्रति तोला 1,84,100 रूपियाँमा किनबेच भएको थियो. दाङको कोइलावास भन्सार कार्यालयले चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 1,04,00,000 रूपियाँ बढ़ी राजस्व संकलन गरेको छ. चैतसम्म 1,04,92,000 संकलन भएको कार्यालयका प्रमुख लोकबहादुर विष्टले जानकारी दिनुभयो.
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य. अब मौसम. आगामी 24 घण्टामा कोशी कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाड़ी भागका थोरै स्थानहरू तथा बाँकी भागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. अन्त्यमा प्रमुख समाचार फेरि एकपटक. संघीय संसद, प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल जारी. सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुख देवराज घिमिरेको रूलिंग. संविधानको भावना अनुसार स्वास्थ्य सेवामा समान पहुँच पुर्याउनु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़. नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रदीप नेपालको 71 वर्षको उमेरमा आज निधन र इजरायल गाजा युद्ध शुरू भएदेखि 16,000 भन्दा बढ़ी बालबालिकाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।